यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको समेत सबै मतगणना सम्पन्न। चैतको दोस्रो सातासम्म नयाँ सरकार गठन हुन सक्ने अनुमान। काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले विश्वकै दोस्रो स्थानमा। आवश्यक सतर्कता अपनाउन विज्ञहरूको आग्रह। र खाडीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा इरानको अवरोध कायमै। अमेरिकाद्वारा सो मार्गमा 16 इरानी सैनिक पानी जहाज ध्वस्त पारेको दावी। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फको 165 सीट र समानुपातिक तर्फको पनि अन्तिम मतपरिणाम आइसकेको छ। मतपरिणाम सार्वजनिक भएसँगै अब नयाँ सरकार कहिलेसम्म बनिसक्ला भन्ने आम चासो देखिएको छ। तर सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेकोले चैतको दोस्रो हप्तासम्ममा नयाँ सरकार गठन हुन सक्ने आकलन गरिएको छ। सहकर्मी सरिता खनालको यो रिपोर्ट।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका 165 सीट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 125 सीट जितेको छ भने समानुपातिकतर्फ पनि सबैभन्दा धेरै 51,39,235 मत प्राप्त गरेको छ। समानुपातिक मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सीट संख्या निर्धारणको प्रक्रिया शुरू गरेको छ। आयोगले दलहरूले पाएको मतका आधारमा अन्तिम सीट संख्या निर्धारण गर्नेछ। सोही आधारमा आयोगले सम्बन्धित राजनैतिक दलहरूलाई समानुपातिकतर्फ बन्द सूचीमा रहेका उम्मेद्वारहरूको नामावली उपलब्ध गराउन सूचना दिनेछ। उक्त सूचनापछि राजनैतिक दलहरूले बुझाएको बन्द सूचीबाट महिला, दलित, जनजाति, मधेसी, खस आर्य लगायत विभिन्न समुदायको सहभागिता संविधान अनुसार सुनिश्चित गरी प्रतिनिधि सभा सदस्यहरू छनौट हुनेछन्। यी सबै प्रक्रिया पूरा गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाएपछि मात्रै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुन्छ। त्यसपछि शुरू हुन्छ नयाँ सरकार गठनको प्रक्रिया। सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी बताउनुहुन्छ।
समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ, तथापि केही प्रक्रियागत कामहरू बाँकी छ। सम्बन्धित निर्वाचन क्षेत्रबाट ती गणना सम्बन्धी विवरण चाहिँ भेरिफाई गरेर पठाउनुपर्छ निर्वाचन आयोगमा। त्यो प्राप्त हुने क्रम र हामीले यता प्रविष्टि गर्ने क्रम जारी छ। 165 निर्वाचन क्षेत्रबाट विवरण प्रविष्टि गरिसकेपछि हामीले टोटल भ्यालिड भोट्स, इनभ्यालिड भोट्स र टोटल खसेको भोटको यकिन गर्छौ। कानूनमा भएको व्यवस्था भयो 3% भन्दा बढी मत ल्याउने दलहरू एकातिर र 3% भन्दा कम ल्याउने दलहरूको भोटलाई अर्कोतिर गरिसकेपछि थ्रेसहोल्ड नकटाउने दलहरू सीट बाँडफाँडमा सामेल हुँदैनन् भने 3% कटाउने दलहरूको भोटलाई 100% मानेर हामीले सीट बाँडफाँडको होमवर्क गर्छौ। र आयोगको निर्णय बमोजिम हामीले राजनीतिक दलहरूलाई कानूनमा भएको व्यवस्था बमोजिम यो क्लस्टरबाट यतिजना उम्मेद्वारहरू सिफारिस गरेर पठाउनु भनेर हामी पत्रचार गर्छौ। तोकिएको मितिभित्र सम्बन्धित दलले पहिले नै पेश गरेको बन्द सूचीबाट प्राथमिकताको आधारमा तोकिएको क्लस्टरबाट उम्मेद्वारहरूको सिफारिस गर्नुहुन्छ। सिफारिस बमोजिम निर्वाचन आयोगमा रुजु गर्छौ। रुजु गरिसकेपछि उहाँहरूलाई प्रमाण पत्र वितरण गर्ने काम हुन्छ। अन्तिम हामीले समानुपातिक र प्रत्यक्षतर्फको सबै परिणाम प्रतिवेदन सहित राष्ट्रपति समक्ष पेश गर्छौ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन 2082 अन्तिम परिणाम घोषणा गरेपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया तत्काल शुरू हुन्छ। संविधानको धारा 76(1) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सरकार गठनको प्रक्रियामा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ। प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउन लगभग चैतको पहिलो सातासम्मको समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। पुनः आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी।
गरिसकेपछि आयोगको निर्णयपछि समानुपातिक तर्फको निर्वाचन अधिकारी कार्यालयबाट सम्बन्धित दललाई पत्रचार गर्छौं। यसो गर्दा सहितको पहिलो हप्ताभित्र यी सबै काम सम्पन्न हुन्छन् भन्ने हाम्रो मोटामोटी अनुमान छ। हामी त्यही तयारीमा लागेका छौँ। हामीले होमवर्क गर्ने, पत्रचार गर्ने अनि दलहरूले फेरि निर्णय गरेर आयोगमा पठाउने अनि आयोगले ती विवरणमा त्यो रुजु गर्ने, त्रुटिहरू भएमा फेरि सच्याउने गर्दाखेरि केही समय चाहिँ लिन सक्छ।
संविधानको धारा 76(1) उपधारा 8(8) प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अन्तिम परिणाम घोषणा भएको मितिबाट 35 दिनभित्र पूरा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर व्यवहारमा भने यो प्रक्रियाका लागि 35 दिन कुर्नु पर्दैन। निर्वाचन आयोगले नतिजा घोषणा गरेपछि प्रतिनिधि सभामा 2/3 बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अधिकांश युवाहरूले जित हासिल गरेका छन्। त्यसमध्ये 4 जना जेएनजी उमेर समूहकै सांसद रहनुभएको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
गत भदौ 23 र 24 गते भएको युवा आन्दोलन पश्चात सम्पन्न निर्वाचनमा धेरै युवाहरूले जीत हात पारेका छन्। प्रत्यक्षतर्फका 165 सीटको अन्तिम नतिजा आउँदा 50 वर्षसम्मका 118 सांसद निर्वाचित भएका छन्। तीमध्ये 12 सांसद त 30 वर्षभित्रका रहेका छन्। 28 वर्षसम्म उमेर समूह अर्थात जेएनजी उमेर समूहका 5 जनाले प्रत्यक्ष निर्वाचनमा दलका नेताहरूलाई भारी मतान्तरले पराजित गरेका छन्। युवाहरूको आन्दोलनको म्याण्डेट सुशासन र रोजगारी भएकाले अब बन्ने बलियो सरकारले त्यो अनुभूत हुने गरी काम गर्नुपर्ने बताउनुहुन्छ मकवानपुर क्षेत्र नम्बर 2 निर्वाचित 25 वर्षीय प्रशान्त उप्रेती।
विशेष गरी युवालाई सिपमूलक शिक्षा र तालिमसँग जोड्ने, कृषि पर्यटन उद्यमसँग जोड्ने भनेका छौँ र जेएनजी आन्दोलनकै पनि म्यान्डेट सुशासनसँग जोडिएको हुँदाखेरि त्यो अनुभूत हुने गरी सुशासनहरू कायम गर्ने कुराहरू छ।
नवलपरासी पूर्व 2 निर्वाचित मनिष खनाल र कैलाली क्षेत्र नम्बर 2 निर्वाचित केपी खनाल पनि 26 वर्षको मात्रै हुनुहुन्छ। त्यस्तै सिराहा क्षेत्र नम्बर 1 निर्वाचित बब्लु गुप्ता र रूपन्देही क्षेत्र नम्बर 2 निर्वाचित सुलभ खरेल पनि 28 वर्षका हुनुहुन्छ। युवाहरू देशमा रोजगारी नपाएर भौतारी रहनु परेको अवस्थामा युवाहरूकै नेतृत्वमा बन्ने सरकारले युवाका समस्या सम्बोधन गर्ने अपेक्षा धेरैको छ। विकास निर्माणमा हुने ढिलासुस्तीदेखि सार्वजनिक सेवा प्रवाहमा हुने आलटाले प्रवृत्तिले विगतका सरकारले आलोचना खेप्दै आएको विदितैछ। पुराना संरचना, ऐन कानून र पूर्वाधारका कारण युवाका मुद्दालाई सम्बोधन गर्न नसके बाधा बन्ने त्यस्ता संरचना र ऐन कानूनहरू परिवर्तन गर्ने नवनिर्वाचित उप्रेतीको भनाई छ।
सबै कुरा परिवर्तन भइराखेको सन्दर्भमा पुराना संरचनाहरूले यसमा चाहिँ साथ दिँदैन भने ती संरचनामा पनि कतै न कतै रिस्ट्रक्चर हुन सक्छ।
विगतका सरकारहरूले मुलुकमा सुशासन कायम गर्न र आर्थिक समृद्धिका साथै युवाहरूको श्रमलाई स्वदेशमै प्रयोग गर्न गरेका प्रयासहरू यथेष्ट हुन सकेनन्। फलस्वरूप युवाहरू रोजगारी नपाएर खाडी मुलुक जानुपर्ने बाध्यतादेखि सिपूर्ण शिक्षा, गुणस्तरीय स्वास्थ्य नपाएर जीवन बिताउन बाध्य भए। लामो समय अवसरको खोजी गर्दै बसेका तीनै युवाहरूको आन्दोलनको जगमा सम्पन्न निर्वाचनपछि युवाले नै यो मुलुकको नेतृत्व गर्ने निश्चित भएको छ। तर युवाहरूको उल्लेख्य सहभागिता हुँदैमा रातारात सबै परिवर्तन हुन कठिन छ। विकासका पूर्वाधार, दक्ष जनशक्ति, स्रोत साधनको उचित व्यवस्थापनका लागि नयाँ सरकारलाई चुनौती हुने देखिन्छ। राष्ट्रिय युवा परिषदमा उपाध्यक्षको भूमिका निभाइसक्नुभएका सुरेन्द्र बस्नेत भने विधिसम्मत रूपमा युवाहरूका मुद्दालाई सम्बोधन गर्न अब बन्ने शक्तिशाली सरकारलाई सुझाव दिनुहुन्छ।
अघिल्लो पुस्तालाई गाली मात्रै गरेर उनीहरू भएको ठाउँमा आफू पुग्ने बित्तिकै समस्या समाधान भइहाल्छ भन्ने ठानियो भने त्यो गल्ती हुन्छ। सुशासनमा र समृद्धिमा र युवाहरूको रोजगारीमा यो सरकारले मुख्य रूपमा ध्यान केन्द्रित गर्नुपर्छ।
त्यसो त सर्वाधिक सीट सहित सबैभन्दा ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 निर्वाचित बालेन्द्र शाह आफै पनि युवा हुनुहुन्छ। युवाहरूलाई विभिन्न अवसरबाट वञ्चित गराउने राजनीतिक दलका पाका नेताहरू नै हुन् भन्ने भाष्य निर्माण भइरहेको बेलामा बन्न लागेको युवा नेतृत्वको सरकारले युवाका मुद्दालाई सम्बोधन गर्ने र सदनबाट पनि कानूनहरूमा सुधार गर्ने हो भने कुल जनसंख्याको 43% युवाहरूको माग सम्बोधन हुनेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा वायु प्रदूषण वात्तै बढ़ेको छ। पछिल्ला केही दिन यता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ़न थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिँदा प्रदूषण बढ़ेको भन्दै वायु प्रदूषणको समस्या अनावश्यक समयमा अनावश्यक बाहिर ननिस्कन र मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो। अहिले काठमाडौँको वायु प्रदूषणको स्तर 166 एक्यूआई पुगेको छ, जसले काठमाडौँ उपत्यकालाई विश्वकै दोस्रो प्रदूषित शहरमा दर्ज गरेको छ। पहिलो प्रदूषित शहर बंगलादेशको ढाका बनेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताउनु भएको छ। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ। यसैबीच विश्व ब्याङ्कले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति 7 अर्ब 7 करोड़ 20 लाख रूपियाँ ऋण अनुमोदन गरेको छ। वायु प्रदूषणको जोखिम उच्च भएका काठमाडौँ उपत्यकाका साथै तराईका केही भागमा नेपाल क्लीन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट सञ्चालन गर्न सो रकम अनुमोदन गरिएको वाशिङटन डीसी स्थित विश्व ब्याङ्कको प्रधान कार्यालयले जनाएको छ। परियोजना अन्तर्गत करिब 400 औद्योगिक र व्यावसायिक उद्यमलाई धुवा रहित बनाइनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभाग मार्फत परियोजना कार्यान्वयन गरिने ब्याङ्कले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज सो प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रेल 15 यो दिवस मनाइनेछ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार सो प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक मानसिक सामाजिक सांस्कृतिक भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ। राजदूत थापाका अनुसार सो प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड़ दिएको छ। सो प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनु भएको छ। भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बस पार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ। आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल र नारायणगढ़ बस पार्कबाट मात्र संकलन गर्ने व्यवस्था गरिएको हो। अमेरिकी सेनाले खाड़ीबाट तेल लैजान प्रयोग हुने हर्मुज नहरमा 16 इरानी पानी जहाज नष्ट गरेको दावी गरेको छ। अमेरिका र इजरायलको संयुक्त आक्रमण बिहोरिरहेको इरानले विश्वको 20% तेल आपूर्ति गर्ने सम्बन्धी मार्ग हर्मुजमा अवरोध पुर्याइरहेको छ। सो मार्गमा नियन्त्रण राख्न इरानले तैनाथ गरेका सैनिक पानी जहाजहरूलाई अमेरिकाले आक्रमण गरेको हो। यसैबीच इरानले साउदी अरेबिया संयुक्त अरब इमिरेट्स र कुवेतमा आक्रमण जारी राखेको छ। दुवै विमानस्थलमा 2 ड्रोन खस्दा 4 घाइते भएका छन्। इजरायलले पनि इरान र लेबनन विरूद्धको आक्रमण जारी राखेको छ। अब मौसम। हाल देशमा पश्चिमी वायु उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले हिमाली र पहाड़ी भागमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवालो पनि लाग्नेछ। कोशी मधेश बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ। यसैगरी हिमाली भूभागका केही स्थान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भागका केही स्थानमा गड्याङगुडुङ र चट्याङसहित थोरै पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। साथै मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भएका 1-2 स्थानमा गड्याङगुडुङ सहित थोरै वर्षा हुने महाशाखाको पूर्वानुमान छ। रेडियो नेपालबाट समाचार सकियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको समेत सबै मतगणना सम्पन्न। चैतको दोस्रो सातासम्म नयाँ सरकार गठन हुन सक्ने अनुमान। काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले विश्वकै दोस्रो स्थानमा। आवश्यक सतर्कता अपनाउन विज्ञहरूको आग्रह। र खाड़ीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा इरानको अवरोध कायमै। अमेरिकाद्वारा सो मार्गमा 16 इरानी सैनिक पानी जहाज ध्वस्त पारेको दावी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।